بسم اللہ الرحمن الرحیم, یہ ریڈیو تہران ہے, اسلامی گنراجیہ ایران کی آواز. ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے. شروتاؤ, صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی تلاوت اور انواد سے کریں گے. قرآن مجید کے سورہ یونس کی 47ویں, 48ویں اور 49ویں آیتوں کی تلاوت کا شرے پراپت کر رہے ہیں قاری قاسم رضیعی.
اعوذ باللہ من الشیطان الرجیم, بسم الله الرحمن الرحيم. ولكل أمة رسول فإذا جاء بينهم بالقسط وهم لا يظلمون. ويقولون متى هذا الوعد إن كنتم صادقين. قل لا أملك لنفسي ضرا ولا نفعا إلا ما شاء. إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون. إذا جاء فلا يستأخرون ساعة ولا يستقدمون. إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون. صدق الله العلي العظيم.
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے, اور ہر سمودائے کے لیے ایک رسول ہے, تو جب ان کے پاس ان کا رسول آ جاتا ہے تو ان کا فیصلہ نیائے پوروک کر دیا جاتا ہے اور ان پر ظلم نہیں کیا جاتا. और कहते हैं, यदि तुम सच्चे हो तो ये धमकी कब पूरी होगी? कह दो, मुझे न तो अपने बुरे का अधिकार है न भले का, बस जो अल्लाह चाहे वही होता है। हर जाति के लिए एक नियत समय है, जब उनका नियत समय आ गया तो उससे न एक घड़ी पीछे रह सकते हैं और न आगे बढ़ सकते हैं।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9390 किलोहर्ट्ज़ पर सुन रहे हैं। दोस्तों, पत्र व्यवहार के लिए हमारा ईमेल आईडी है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi। दोस्तों, आज शनिवार है। आज़र माह की 20, जमादी अव्वल की 6 और दिसंबर की 11 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के उपरांत आप सुनेंगे कार्यक्रम ईरान भ्रमण, और सभा का अंतिम कार्यक्रम होगा नया सवेरा। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप अख्तर अब्बास और मरियम मेहरदादी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। विदेश मंत्री का कहना है कि हमारी विदेश नीति में एशिया को प्राथमिकता हासिल है। इसराइली सैनिकों की फायरिंग में एक फिलिस्तीनी जवान शहीद हो गया। यमनी सेना ने अलकायदा के एक अहम अड्डे पर नियंत्रण कर लिया। हरियाणा के मुख्यमंत्री का कहना है कि खुले में नमाज बर्दाश्त नहीं की जाएगी। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के विदेश मंत्री ने कहा है कि हमारी विदेश नीति में एशिया को प्राथमिकता है, और हम वियना वार्ता के परिणाम पर ध्यान दिए बिना स्थायी आर्थिक विकास की राह तय करेंगे। इस्लामिक गणतंत्र ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने शनिवार को तेहरान में ईरान से बाहर ईरान के राजनीतिक प्रतिनिधि कार्यालय के प्रमुखों के साथ आयोजित एक बैठक में कहा कि हमारी विदेश नीति में पड़ोसी देशों को विशेष महत्व हासिल है। उन्होंने कहा कि सरकार की विदेश नीति में संतुलित विदेश नीति, सक्रिय और स्थायी तथा स्मार्ट कूटनीति हमारा नारा है, और सरकार की 4 वर्षीय योजना भी इन्हीं सिद्धांतों के आधार पर तय की गई है। विदेश मंत्री ने कहा है कि ईरान के विदेश मंत्रालय कमीशन देश के खिलाफ प्रतिबंधों को निष्क्रिय करने के साथ साथ इन प्रतिबंधों को समाप्त कराना है, और इस संबंध में क्रांतिकारी और जिहादी शैली अपनाए जाने की जरूरत है। उन्होंने कहा कि विदेश में सारे ईरानियों को घोषित सिद्धांतों पर अपने प्रयासों को केंद्रित कर रखने की जरूरत है, और ईरान के खिलाफ अत्याचारपूर्ण और गैर कानूनी प्रतिबंधों को समाप्त कराना ही उनका मुख्य लक्ष्य होना चाहिए। माफ कीजिएगा, उनका कहना था कि राष्ट्रपति के नेतृत्व में विदेशों में ईरानी काउंसिल की बैठक शीघ्र होगी, और आशा है कि इस बैठक में ईरान से बाहर ईरानियों के समर्थन के कानून को मंजूरी दी जाएगी।
इस्लामी गणतंत्र ईरान के संसद सभापति ने कहा है कि फिलिस्तीन का मुद्दा पूरे इस्लामी जगत की सबसे महत्वपूर्ण प्राथमिकता है। उन्होंने कहा कि प्रतिरोध मोर्चा ईरानियों के प्रति फैल चुकी नफरत की निशानी है, और ये सिलसिला आगे बढ़ते हुए इसराइल को मिटा देगा। मोहम्मद बाकिर गालिबाफ ने इस्लामी सहयोग संगठन OIC के अंतर संसदीय संघ की 16वीं बैठक को संबोधित करते हुए कहा कि हालिया दशकों में इस्लामी देशों ने सांस्कृतिक, सामाजिक और राजनीतिक क्षेत्रों में विकास के लिए नई कोशिशें शुरू की हैं और इसलिए इस्लामी जगत के भविष्य में बहुत अच्छे हालात पैदा होंगे। संसद सभापति का कहना था कि एक तौर आपसी सहयोग इस्लामी जगत की बहुत महत्वपूर्ण रणनीति है जिस पर अंतर संसदीय संघ को विशेष रूप से ध्यान देने की जरूरत है। गालिबाफ ने कहा कि फिलिस्तीन का मुद्दा इस्लामी जगत की महत्वपूर्ण प्राथमिकता है। 7 दशकों से अधिक समय से फिलिस्तीनियों के अधिकारों का दरिंदगी के साथ हनन किया जा रहा है, मगर फिलिस्तीनियों के प्रतिरोध ने इसराइल की योजना को नाकाम बना दिया और अब इसराइल पीछे हटने पर मजबूर हुआ है। संसद सभापति गालिबाफ ने कहा कि प्रतिरोध मौत की संस्कृति नहीं, जीवन का कल्चर है। गालिबाफ ने अफगानिस्तान के विषय के बारे में भी बोलते हुए कहा कि ईरान ने कई दशकों से यह साबित किया है कि वो अफगान जनता का अच्छा मेजबान है, जिसने 35 लाख से अधिक अफगानों के लिए जीवन यापन, स्वास्थ्य और शिक्षा के उचित इंतजाम किए हैं, मगर ईरान पर लगे प्रतिबंधों की वजह से समस्याएं पैदा हो रही हैं।
ईरान के मुख्य परमाणु वार्ताकार और विदेश उप मंत्री अली बाकरी ने ऑस्ट्रिया के विदेश मंत्री से मुलाकात में कहा कि ईरान के जिम्मेदाराना रवैये की वजह से परमाणु समझौता अब तक बचा हुआ है। उन्होंने शुक्रवार की रात अपने ट्विटर हैंडल पर लिखा कि मैंने ऑस्ट्रिया के विदेश मंत्री से अपनी मुलाकात में ये बात कही कि परमाणु डील ईरान के जिम्मेदाराना रवैये के चलते अब तक बची हुई है। अली बाकरी ने कहा कि मैंने ऑस्ट्रिया के नए विदेश मंत्री से मुलाकात में कहा कि ईरान परमाणु वार्ता में पूरी तरह गंभीर है और सद्भावना के साथ बातचीत कर रहा है। बाकरी ने यह भी कहा कि मीटिंग रूम के बाहर झूठे प्रोपेगेंडा से ईरान के वार्ताकारों के मजबूत इरादों को प्रभावित नहीं किया जा सकता जो ईरानी राष्ट्र के अधिकारों की रक्षा के लिए वार्ता कर रहे हैं। वहीं दूसरी ओर वियना में अंतर्राष्ट्रीय संस्थाओं के लिए रूस के राजदूत मिखाइल ओलियानोव ने कहा कि वियना वार्ता जारी है और ब्रिटेन, रूस, चीन, फ्रांस और जर्मनी के विशेषज्ञ मसौदे को अंतिम रूप देने में व्यस्त हैं। परमाणु वार्ता में रूस का प्रतिनिधित्व करने वाले ओलियानोव ने कहा कि विशेषज्ञों के स्तर पर दस्तावेज को अंतिम रूप देने का काम हो रहा है। उन्होंने अपने ट्विटर हैंडल पर लिखा कि इस काम में समय और काफी मेहनत की जरूरत है, लेकिन इस प्रक्रिया में शामिल सारे लोग नतीजा हासिल करने की नीयत से काम कर रहे हैं।
ईरान के मामले में अमरीका के विशेष दूत ने वियना वार्ता शुरू होने के साथ ही नया दावा कर दिया है। तस्नीम न्यूज एजेंसी की रिपोर्ट के अनुसार इस्लामी गणतंत्र ईरान के मामले में अमेरिका के विशेष दूत रॉबर्ट मेली ने प्रतिबंधों की समाप्ति के लिए वियना वार्ता के अवसर पर परमाणु समझौते से अमेरिका के निकलने की ओर संकेत किए बिना कहा कि अमेरिका ईरान के कूटनीतिकों के साथ हर जगह मुलाकात के लिए तैयार है। ज्ञात रहे कि प्रतिबंध हटाने के लिए ईरान और गुट 4-1 के बीच वार्ता का नया चरण गुरुवार 9 दिसंबर को परमाणु समझौते के संयुक्त आयोग की बैठक के साथ वार्ता शुरू हुई। ईरान के वरिष्ठ परमाणु वार्ताकार और उप विदेश मंत्री अली बाकरी कनी ने इस बात पर बल दिया कि ईरान ने गंभीरता से अपने दृष्टिकोण के आधार पर वार्ता का रास्ता चुना है और वार्ता के लिए गंभीर इरादा रखता है। इस रिपोर्ट के अनुसार विभिन्न स्तरों पर वार्ता प्रक्रिया शनिवार को भी जारी रहेगी।
ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। ईरान में पिछले 24 घंटों के दौरान कोरोना के कारण 58 लोगों की मौत हो गई। ईरान के स्वास्थ्य मंत्रालय की ओर से शनिवार को दिए गए आंकड़ों के मुताबिक पिछले 24 घंटों के दौरान देश में कोरोना से 58 लोगों की मौत हो गई। इस प्रकार से ईरान में कोरोना से मरने वालों की कुल संख्या बढ़कर 1,30,661 हो गई है। इस दौरान कोरोना के 1,681 नए मरीजों का पता चला है। अब तक ईरान में कोरोना से 61,52,524 लोग संक्रमित हो चुके हैं। इसी के साथ ईरान में 24 घंटे के दौरान 3,03,336 कोरोना की डोज लगाई जा चुकी है। पूरे ईरान में अब तक 10,99,90,742 डोज कोरोना की लगाई जा चुकी है, जिनमें 5,58,95,066 लोगों को पहली डोज जबकि 4,91,57,835 को दूसरी डोज और 12,37,841 लोगों को कोरोना वैक्सीन की तीसरी डोज दी जा चुकी है।
यमनी सूत्रों का कहना है कि यमन की सेना और स्वयंसेवी बल के जवान दक्षिणी यमन में भीषण युद्ध के बाद इस क्षेत्र में अलकायदा आतंकवादी गुट के सबसे बड़े अड्डे को अपने नियंत्रण में लेने में सफल हो गए हैं। यमन के मीडिया सूत्रों ने रिपोर्ट दी है कि यमन की सेना और स्वयंसेवी बल के जवानों ने हमलावर सऊदी गठबंधन से भीषण युद्ध के बाद दक्षिणी मारिब की उबैदा घाटी में अलकायदा से सबसे बड़े और अहम अड्डे को कंट्रोल में ले लिया। यमन की सेना और स्वयंसेवी बल के जवान उक्त अड्डे में हथियारों और सैन्य उपकरणों के एक अहम गोदाम को भी अपने नियंत्रण में लेने में सफल हो गए हैं। स्थानीय सूत्रों का कहना है कि मारिब पर यमनी सेना के पूर्ण नियंत्रण के बाद अलकायदा के आतंकवादी इन हथियारों को आतंकवादी कार्रवाइयों के लिए प्रयोग करने का इरादा रखता है।
संयुक्त राष्ट्र संघ की महासभा ने शुक्रवार और शनिवार की बीच की रात इसराइल के खिलाफ 6 अन्य प्रस्ताव पारित किए हैं। हालिया वर्षों में संयुक्त राष्ट्र संघ की महासभा में इसराइल के अपराधों के खिलाफ अनेक प्रस्ताव पारित किए गए हैं। संयुक्त राष्ट्र संघ की महासभा ने नवंबर 2018 में इसराइल के खिलाफ कुल मिलाकर 15 प्रस्ताव पारित किए थे, जिनमें से 9 प्रस्ताव 16 नवंबर को और 6 प्रस्ताव 30 नवंबर को पास हुए थे। संयुक्त राष्ट्र संघ की महासभा ने नवंबर 2019 में इसराइल के खिलाफ 8 प्रस्ताव पारित किए थे। महासभा ने 2020 में 23 बार दुनिया के विभिन्न देशों के खिलाफ निंदनीय प्रस्ताव पारित किए थे, जिनमें 17 निंदनीय प्रस्ताव इसराइल के बारे में पास हुए थे। और अब 2021 में संयुक्त राष्ट्र संघ की महासभा ने एक बार फिर इसराइल के खिलाफ 6 प्रस्ताव पारित किए हैं।
शुक्रवार को फिलिस्तीन के वेस्ट बैंक के इलाके में कई स्थानों पर फिलिस्तीनियों ने यहूदी बस्तियों के गैर कानूनी निर्माण के खिलाफ प्रदर्शन किए, जिसके दौरान होने वाली झड़पों में कम से कम एक फिलिस्तीनी की मौत हो गई और कई घायल हो गए। वेस्ट बैंक के शहर नाबलुस से कुछ दूरी पर स्थित बिता शहर में प्रदर्शनों के दौरान इसराइली सैनिकों ने फिलिस्तीनियों पर फायरिंग कर दी, जिसकी चपेट में एक युवा आ गया। फिलिस्तीनी युवा के सिर में गोली लगी और कुछ देर बाद उसकी मौत हो गई। शहीद होने वाले फिलिस्तीनी की उम्र 31 साल थी और उसका नाम जमील अबू अय्याश था। स्थानीय चिकित्सा सूत्रों ने मीडिया को बताया कि उन्होंने दर्जनों घायलों का इलाज किया है, जिनमें 4 वो थे जिनको पैलेट गन की छर्रे लगे थे और 52 वो थे जो आंसू गैस की वजह से सांस नहीं ले पा रहे थे, और 11 लोग प्रदर्शनों के दौरान होने वाली झड़प में गिरकर घायल हो गए थे। बीता शहर में पिछले कई महीनों से फिलिस्तीनी इलाकों पर इसराइली कब्जे के खिलाफ प्रदर्शन हो रहे हैं।
तुर्की के राष्ट्रपति रजब तैयब अरदोगान ने एक बड़ा बयान देते हुए कहा है कि जब तक 1967 की सीमाओं पर फिलिस्तीनी देश की स्थापना नहीं हो जाती, जिसकी राजधानी बैतुल मुकद्दस हो, उस समय तक कोई शांति स्थापित नहीं हो सकती। अरदोगान ने कहा कि अगर यूरोप में यहूदियों पर अत्याचार हुआ है तो इसकी कीमत फिलिस्तीनियों से वसूल करना गलत और इंसाफ के खिलाफ है। अरदोगान ने शुक्रवार को OIC के सदस्य देशों के संसद सभापतियों की 16वीं बैठक में ओपनिंग सेशन को संबोधित करते हुए ये बात कही। इस्तांबुल में जारी इस बैठक में अरदोगान का कहना था कि बैतुल मुकद्दस का मसला केवल उन बहादुर फिलिस्तीनियों का मसला नहीं है जो फिलिस्तीन में रहते हैं, बल्कि पूरे इस्लामी जगत का मसला है। अरदोगान ने कहा कि दूसरे विश्व युद्ध में अगर यूरोप के अंदर यहूदियों का जनसंहार हुआ तो इसकी कीमत फिलिस्तीनियों से क्यों वसूल की जानी चाहिए।
दक्षिणी लेबनान में फिलिस्तीनी शरणार्थी कैंप में हमास के शस्त्रागार में होने वाले धमाके से कई लोग हताहत और घायल हो गए। स्थानीय सूत्रों का कहना है कि धमाके में लगभग 30 लोग हताहत और घायल हुए हैं। शरणार्थी शिविर में रहने वालों ने मीडिया को बताया कि सूर शहर के निकट उत्तरी टावर शरणार्थी शिविर में हमास आंदोलन की मस्जिद के करीब शस्त्रागार में धमाका हुआ, जिसके बाद भीषण आग लग गई। पूरे सूर शहर में धमाकों की आवाजें सुनाई दी।
भारत के हरियाणा राज्य में खुली जगह पर नमाज को लेकर विवाद थमने का नाम नहीं ले रहा है। अब इस क्रम में राज्य के मुख्यमंत्री ने एक बयान देते हुए कहा है कि खुले में नमाज को बर्दाश्त नहीं किया जाएगा। मनोहर लाल खट्टर ने, जो भाजपा के नेता हैं और कट्टरपंथी संगठन RSS के सदस्य कहे जाते हैं, शुक्रवार को कहा कि गुड़गांव में जहां जहां पर खुले में नमाज पढ़ने के लिए अनुमतियां दी गई थी उन्हें वापस ले लिया गया है। उनका कहना था कि खुले में नमाज पढ़ने को कतई बर्दाश्त नहीं किया जाएगा और इस मुद्दे को सौहार्दपूर्ण हल निकालने के लिए नए तरीके से प्रयास किए जा रहे हैं। दिल्ली से सटे हरियाणा राज्य के गुड़गांव में हर शुक्रवार को खुले में नमाज पढ़ने के दौरान कट्टरपंथी संगठनों के विरोध के बीच राज्य के मुख्यमंत्री ने ये बयान दिया है। साल 2018 में हिंदू और मुस्लिम समुदायों में खुले में नमाज पढ़ने को लेकर हुए विवाद के बीच 37 चिन्हित जगहों पर نماز پڑھنے کی انومتی دی گئی تھی. بیتے تقریباً دو مہینے سے ہر شکروار کو ہندووادی سنگٹھن وہاں پر ویروھ پردرشن کر رہے تھے, جہاں پر کھلے میں نماز پڑھی جا رہی تھی. اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹری سماچار سماپت ہوئے.
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں.
راجنیتک چرچا.
دوستو, کاریکرم راجنیتک چرچا لے کر میں سید میسم آپ کی سیوا میں حاضر ہوں. او آئی سی سمیلن پر پیش ہے ایک رپورٹ احمد عباس کی زبانی.
اسلامی سہیوگ سنگٹھن او آئی سی کا سمیلن اس بار سنسد سبھا پتیوں کے استر پر آیوجت ہوا. سمیلن کا آیوجن ترکی کے شہر استانبول میں ہوا, جس میں ایران کے سنسد سبھاپتی محمد باقر قالیباف نے حصہ لیا. سمیلن میں سنسد سبھاپتی نے اپنا بھاشن قرآن کی اس آیت سے شروع کیا.
ان ھذہ امتکم امۃ واحدہ وانا ربکم فاعبدون.
ایکتا مسلمانوں کی سانسکرتک, ساماجک اور راجنیتک مضبوطی کا سب سے اچھا مارگ ہے.
در مقابل حرکت های وحدتگرا مخالفان فرهنگ اسلامی,
سبھاپتی نے کہا کہ ایکتا کو مضبوط کرنے والی کوششوں کے مقابلے میں اسلامی سنسکرتی کی ویروھی طاقتیں زانی شاسن سے لے کر امریکہ تک الگ الگ وشیوں میں مسلمانوں کے مدبھید کو اپنا ہتھیار بنا کر مسلمانوں کے بیچ مدبھید کو اور وواد کو ہوا دیتی ہیں. ان کا کہنا تھا کہ فلسطین کا مدعا اسلامی جگت کا سب سے پرمکھ مدعا ہے, لیکن ایکتا کے ذریعے اسے حل کیا جا سکتا ہے.
مقاومت نہ تنہا پروژے شبکہ صہیونیزم را ناکام گذاشت.
انہوں نے کہا کہ پرتیروز سے انتراشٹریہ زائنی نیٹورک کی سازش بھی ناکام ہوئی اور اسرائیل پیچھے ہٹنے پر مجبور ہوا. پرتیروز موت کا کلچر نہیں بلکہ زندگی کی سنسکرتی ہے. ڈاکٹر قالیباف کا کہنا تھا کہ افغانستان کا مدعا بھی گہری چنتا کا وشے ہے. انہوں نے کہا کہ افغانستان کو استھر بنانے کی جو کوششیں ہو رہی ہیں ان کی اور سے ہوشیار رہنے کی ضرورت ہے.
افغان ها برادران تاریخی و فرهنگی ما هستند.
انہوں نے کہا کہ افغان ہمارے دھارمک اور سانسکرتک بھائی ہیں جو اپنی سوادھینتا حاصل کرنے کے لیے کوشش کر رہے ہیں, لیکن امریکہ اس دیش میں لمبے سمے تک استھرتا رکھنا چاہتا ہے. افغانستان کی جنتا کے سمبندھ میں ایران اپنی ذمہ داریوں پر عمل کرے گا, لیکن اس وشے میں پورے اسلامی جگت کو ہوشیار ہو جانا چاہیے. سنسد سبھاپتی نے بیٹھک میں اپنے بھاشن سے پہلے ترکی کے راشٹرپتی رجب طیب اردوغان سے دوپکشیے ملاقات بھی کی. اس ملاقات میں آپسی آرتھک سہیوگ کو بڑھاوا دینا, کوکیشیا کے علاقے میں کھیتریے سہیوگ کو مضبوط بنانا پرمکھ وشے تھے. ڈاکٹر قالیباف نے الجیریا کے سنسد سبھاپتی مختار الحراج سے بھی ملاقات کی. ان ملاقاتوں میں بہت سارے پرستاووں اور دستاویزوں کے بارے میں بات ہوئی ہے جو علاقے کے دیشوں کے ساتھ سہیوگ وستار سے سمبندھت ہیں. ان وشیوں اور ان پرستاووں پر اسلامی گنتنتر ایران کی سنسد کے پٹل پر بحث ہو سکتی ہے اور ان کے آدھار پر بھوشیہ میں ٹھوس قدم اٹھائے جا سکتے ہیں. استانبول سے آئی آر آئی بی کے لیے حمید کاملی کی رپورٹ.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا. سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش.
कार्यक्रम राजनैतिक चर्चा।
शंघाई सहयोग संगठन के सदस्य देशों ने ईरान के साथ आर्थिक सहयोग में विस्तार पर बल दिया है। पेश है एक रिपोर्ट कायम रिज़वी की ज़बानी।
शंघाई सहयोग संगठन और यूरेशिया के सदस्यों के रूप में ईरान, भारत, चीन, रूस, पाकिस्तान, कजाकिस्तान, किर्गिजिस्तान, ताजिकिस्तान, उज़्बेकिस्तान, आर्मेनिया और बेलारूस आदि 11 देशों के प्रतिनिधियों ने ईरान के दूतावास के निमंत्रण पर एक संयुक्त बैठक में इस्लामी गणतंत्र ईरान के साथ आर्थिक सहयोग में विस्तार पर बल दिया। दो महत्वपूर्ण अंतर्राष्ट्रीय संगठनों के साथ ईरान की सहकारिता देश की अर्थव्यवस्था को मजबूत और अत्याचारपूर्ण प्रतिबंधों को निष्क्रिय बनाने में सहायक सिद्ध हो सकती है। शंघाई और यूरेशिया के सदस्य देशों के साथ सहकारिता इन देशों के आर्थिक हितों के लिए महत्वपूर्ण कदम है। शंघाई और यूरेशिया संगठनों की गल्ले की मांग को रूस पूरा कर सकता है, इसके बदले में वो इन देशों से अपनी जरूरत की वस्तुएं खरीद सकता है। तेहरान में यूरेशिया की विशेष प्रदर्शनी के आयोजन के बाद इन दोनों संगठनों के सदस्य देशों ने इस बैठक के दौरान रूस की मेजबानी में बहुत ही व्यापक स्तर पर यूरेशिया की दूसरी प्रदर्शनी लगाए जाने के बारे में विस्तार से विचार विमर्श किया, जिसमें दोनों संगठनों के सदस्य देश भाग लेंगे। यूरेशिया की दूसरी विशेष प्रदर्शनी अगस्त के अंत में सन 2022 को रूस की राजधानी मॉस्को में यूरेशिया एक्सपो सेंटर में आयोजित की जाएगी, जिसमें शंघाई सहयोग संगठन के सारे सदस्य देश भाग लेंगे। इस प्रकार की प्रदर्शनियां व्यापारियों को निकट लाने और एक दूसरे के पोटेंशियल से अवगत होने में प्रभावी सिद्ध हो सकती हैं। इस प्रकार का अनुभव हम पहली वाली प्रदर्शनी में पहले ही कर चुके हैं। शंघाई सहयोग संगठन और यूरेशिया जैसे दो महत्वपूर्ण संगठनों के प्रतिनिधियों ने यहाँ पर इस बात पर सहमति बनाई है कि सन 2020 में व्यापक स्तर पर एक प्रदर्शनी का आयोजन किया जाएगा। निकट भविष्य में लगने वाली ये प्रदर्शनी उत्पादकों, निर्माणकर्ताओं और उद्योगपतियों को एक दूसरे के निकट लाएगी और ईरान के उत्पाद को सदस्य देशों को निर्यात करने का मौका मिलेगा। मॉस्को से IRIB के लिए सैयद अली दाराबी की रिपोर्ट।
और अब रुख करते हैं भारत का। भारत प्रशासित जम्मू कश्मीर के पूर्व मुख्यमंत्री और नेशनल कॉन्फ्रेंस के प्रमुख फारूक अब्दुल्ला ने कश्मीरी जवानों से अपने अधिकारों के लिए संघर्ष करने का आह्वान किया है। ब्यौरा दे रहे हैं श्रीनगर से सिप्ते हसन।
जम्मू कश्मीर के भूतपूर्व मुख्यमंत्री और नेशनल कॉन्फ्रेंस के प्रमुख डॉक्टर फारूक अब्दुल्ला ने कहा है कि हमें धर्म की राजनीति नहीं करनी है, बल्कि वो राजनीति करनी है जिसका लाभ देश के साथ साथ जम्मू कश्मीर के लोगों को हासिल हो। श्रीनगर में एक जनसभा को संबोधित करते हुए उन्होंने नई दिल्ली पर आरोप लगाते हुए कहा कि ये दल सिर्फ और सिर्फ धर्म की राजनीति से लोगों को गुमराह कर रहे हैं। उन्होंने कहा कि भाजपा ने जितना नुकसान उनके अनुसार देश को पहुंचाया, उस जैसा नुकसान किसी अन्य दल ने नहीं पहुंचाया। उन्होंने कहा कि नेशनल कॉन्फ्रेंस एक ग्रासरूट जमात है और इसके साथ जो व्यवहार नई दिल्ली ने रखा है वो उचित नहीं है। उन्होंने कहा कि मैं ये बताना चाहता हूं कि कश्मीर के हवाले से जो निर्णय नई दिल्ली ने लिया है वो गैर आइनी है और हम उनकी वापसी तक अपना अभियान जारी रखेंगे। उन्होंने कहा कि किसानों ने बलिदान देकर अपने अभियान को लक्ष्यपूर्वक ढंग से अंत तक पहुंचाया और मेरा ये अब लोगों से आह्वान है कि वो भी कश्मीर के हवाले से जो हमारे हकूक छीने गए हैं उनकी वापसी के लिए बलिदान के लिए तैयार रहें। इस अवसर पर उन्होंने लोगों पर बल देकर कहा,
मैं आपसे सिर्फ दो चीजें कहना चाहता हूं जो बहुत जरूरी है। एक, क्योंकि आप लोग जवान हैं, कल आप लोगों ने इस रियासत का और इस जमात का बोझ अपने कंधों पर उठाना है।
इस बीच श्रीनगर में आशा वर्कर्स जो कोविड के फ्रंट लाइन वर्कर्स थे ने अपने مطالبات کو لے کر سری نگر میں زوردار پردرشن کیے. اس اوسر پر انہوں نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا. ادھر جموں کشمیر میں ہنسا گھٹناؤں کا کرم بھی جاری ہے. اتری کشمیر کے بانڈی پورہ میں آگیات بندوق داریوں, جس کے بارے میں پولیس کا کہنا ہے کہ وہ الگاوادی چھاپہ مار تھے, نے دو پولیس کرمیوں کو گولی مار کر ہتاہت کر دیا. اس گھٹنا میں کسی انی ویکتی کے گائل ہونے کے سماچار نہیں ہے. انسپکٹر جنرل آف پولیس وجے کمار نے کہا ہے کہ اس گھٹنا میں الگاوادی چھاپہ مار سنگٹھن لشکر طیبہ کا ہاتھ ہے. سبتی محمد حسن, ریڈیو تہران, سری نگر.
اسی کے ساتھ راجنیتک چرچا سماپت ہوئی. یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں. اب پرستت ہے اگلا کاریکرم ایران بھرمن, اور اس کے بعد آپ سنیں گے انتیم کاریکرم نیا سویرا.
ایران بھرمن.
دوستوں, کاریکرم ایران بھرمن کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں. آج کے کاریکرم میں ہم زنجان پرانت کی انیہ سندرتاؤں کے وشے پر نظر ڈالیں گے. سواتی اور اختر عباس کا سلام سویکار کریں.
دوستوں, ایران کے زنجان پرانت میں کئی سندر پریٹن استھل ہیں, جن میں مسجد حسین اعظم کا اپنا ایک خاص استھان ہے. حسین اعظم ایران کے مہتوپورن دھارمک پریٹن کیندروں میں سے ایک ہے, جسے ورش 2008 میں دیش کی 10ویں آدھیاتمک دھروہر میں شامل کیا گیا ہے.
زنجان کی حسینیہ اعظم میں ایک مسجد اور چار پرانگن شامل ہیں, جس میں ہر ایک کا اپنا ایک شیتر فل اور ہر ایک کی اپنی ایک بھوگولک استھتی ہے, جس کی وجہ سے اس کو الگ الگ کاموں میں استعمال کیا جاتا ہے. حسینیہ کا سب سے پراچین بھاگ مسجد کا ہے, جس کی پراچینتا 400 سال سے پہلے کی اور پلٹتی ہے, اور ورتمان سمے میں مسجد کے مکھی پرانگن کے روپ میں زیادہ تر کاریکرم اسی جگہ پر آیوجت کیے جاتے ہیں.
زنجان کے حسینیہ اعظم کی مسجد کا شیترفل 12,000 وگ میٹر سے زیادہ ہے, جس میں پستکالے, بیوین ہال اور پرانگن, چھوٹا چکتسالے اور رن کوش سہت وبھن پرکار کی سیواؤں تتھا دھارمک, سانسکرتک اور ساماجک سمبھاوناؤں کے کیندر شامل ہیں. اس حسینیہ کو حاجی مرزا محمد نقی اور حاجی مرزا بابائی نے وقف کیا ہے. یہ مسجد سعودی عرب کے منا کے بعد اسلامی جگت کی سب سے بڑی قربانی کرنے کی جگہ ہے.
دوستوں, محرم کی 8ویں تاریخ کو زنجان شہر اور آس پاس کے گاؤں و قصبے کی ساری انجمنیں آزاداری اور نوحہ خوانی کے لیے اس مسجد اور حسینیہ میں آتی ہے, اور اس پرانت کے نواسی تتھا دیش کے انیہ پرانتوں کے نواسی محرم کی 8ویں تاریخ کی رات کو اپنی منتیں اس حسینیہ میں اتارتے ہیں. حسینیہ اعظم میں ہونے والی آزاداری اور انجمنوں کے کاریکرم ایران کے سب سے بڑے آزاداری کے کاریکرموں میں شمار ہوتے ہیں. یہ کاریکرم حسینی لشکر کے دھوج واہک اور حسینی لشکر کے سیناپتی حضرت عباس علیہ السلام کی یاد میں منایا جاتا ہے.
دوستو, آپ کو یہ بتاتے ہوئے خوشی ہو رہی ہے کہ زنجان میں آزاداری کے کاریکرم کے اس دن کو یوم الابوالفضل العباس یا یوم العباس ارتھات حضرت عباس کے دن کا نام دیا گیا ہے. اس حسینیہ اور مسجد میں بڑی سنکھیا میں عزاداروں کے اکتریت ہونے کی وجہ سے اس حسینیوں کو وشوسنیتا کافی حد تک بڑھ گئی ہے۔
زنجان میں سندر ایتیہاسک گھر بھی موجود ہیں جن کی اپیوگیتا کو آج کل بدل دیا گیا ہے۔ زلفیکاریوں کے گھر زنجان کے ایتیہاسک گھروں میں سے ایک گھر ہے جسے بدل کر سنگرالے یا میوزیم بنا دیا گیا ہے۔ زنجان کی زلفیکاری عمارت زنجان پرانت کی ایتیہاسک عمارتوں اور آکرشن کیندروں میں سے ایک ہے جن کا نرمان کاجاری شاسن کال کے انتیم ورشوں میں بنایا گیا تھا۔ اس عمارت کا سمبندھ اشرافی پریوار اور پربھاوی زلفکاری فیملی سے رہا ہے۔
یہ ایتیہاسک عمارت زنجان شہر کے کیندر میں بنی ہے جس میں کچھ بھاگ بھیتری اور آنترک ہیں۔ پراچین کال میں یہ عمارت زنجان کے تتکالین شاسکوں کا کاریالے رہی ہے۔ ورتمان سمے میں اس عمارت کا باہری بھاگ سرکشت ہے جو محمود زلفقاری نامک عمارت کے نام سے پرسدھ ہے۔
زنجان میں زلفکاری عمارت کے نرمان کی شیلی یورپین گوٹک عمارتوں کی شیلی سے لی گئی ہے۔ البتہ ان میں ایران کی پراچین واستو کلا کی بھی رکشا کی گئی ہے اور ان کا بھی پریوگ کیا گیا ہے۔ اسی طرح خانے خدیور اور خانے وزیری جیسی دوسری ایتیہاسک عمارتوں کی شیلی عمارتوں کی انہی نرمان شیلیوں سے لی گئی ہے۔ زنجان کی ایتیہاسک زلفیکاری عمارت دو منزلہ ہے جن میں سے بھومیگت کا شیترفل 1176 ورگ میٹر ہے۔
عمارت کا پہلا منزلہ رہنے کے لیے ہے جبکہ دوسری منزل پر کاریالے اور دفتر اتیادی ہیں۔ اس عمارت میں پرویش دوار، آواسی شیتر، گھیراؤ، کاریالے اور پرانگن شامل ہیں۔ اس عمارت کا پرویش دوار بہت ہی سندر ہے جن میں سے آج بھی کچھ کا حصہ ابھی بھی باقی ہے۔ اس عمارت کی چھت ڈھلوا ہے جو ایک سمے میں زنجان میں ڈھلوا عمارتوں سے بنی عمارتوں کا پہلا نمونہ سمجھی جاتی ہے۔ عمارت کے اوپری حصے میں ایک روشن دان بنا ہے جو انگلش ہیڈ کے نام سے پرسدھ ہے۔ اس عمارت کو بہت ہی سندر ڈیزائنوں سے سجایا گیا ہے جن میں اسٹیل، اینٹ، پتھر، چونا اور ٹائلز کا پریوگ کیا گیا ہے۔ اس عمارت کا سب سے سندر اور سب سے اچھا بھاگ دکشنی حصہ ہے جو درشکوں کو اپنی اور آکرشت کرتا ہے۔
ورتمان سمے میں زلفیکاری عمارت کو ایک پراچین میوزیم میں پریورتت کر دیا گیا ہے۔ یہ میوزیم سالٹ مینز اور پراچین کال کے بارے میں جانکاری دیے جانے سے وشیش ہے۔ زنجان کا میوزیم اتہاس کے تین وبھن کالوں کے نمونے پیش کرتا ہے، اتہاس کے پہلے کا دور، اتہاس کا دور اور اسلامی اتہاس کے دور کو آپ اس میوزیم میں دیکھ سکتے ہیں۔ اس بھاگ میں زنجان پرانت میں ملے کچی مٹی کے برتن، آٹا خراب ہونے سے بچانے کے لیے پریوگ ہونے والے خمیر، سندر ڈیزائنوں کے برتن اور تانبے کے مولیوان برتن رکھے گئے ہیں۔
دوستوں، زنجان کے میوزیم کا سب سے مہتوپورن حصہ لاشوں کو سرکشت رکھنے کے لیے وشیش لیپ لگا کر رکھنا ہے جس میں سالٹ مین یا نمک پروش کے نام سے بھی جانا جاتا ہے۔ اسے مصر میں ممی کے روپ میں بھی یاد کیا جاتا ہے۔ پراچین مصر میں بھی یہ چیز دیکھنے کو ملتی ہے جسے ممی کہا جاتا ہے۔ بتایا جاتا ہے کہ لاشوں کو سرکشت رکھنے کے لیے وشیش پرکار کا ممی لگا کر رکھنے کی پرتا چہار باد گاؤں میں نمک کی کھدانوں سے لابھ اٹھانے اور اس سے 20 سال پہلے سامنے آئی ہے۔ اس کھوج سے یہ بات سامنے آئی ہے کہ 5 لوگ اس استھان پر دفن کیے گئے تھے جن کو آج بھی میوزیم میں سرکشت رکھا گیا ہے۔ چہر آباد نمکی پروش کی پراچینتا 2350 سال پہلے کی اور پلٹتی ہے۔ یہ ممی دنیا میں سامنے آنے والی سب سے مولیوان اور سب سے اہم ممی سمجھی جاتی ہے۔ اس ممی میں شامل 3 لوگوں کا سمبندھ حقامنشی کال سے ہے جبکہ 2 کا سمبندھ سامانی کال سے رہا ہے۔ یہاں پر اس بات کا جاننا بھی ضروری ہے کہ 19 فروری 1997 کو زنجان کی ذوالفقاری عمارت کو راشٹریہ دھروہر کی سوچی میں پنجیکرت کر لیا گیا ہے۔
خانہ ذوالفقاری کے نکٹ اقدیوان استفتہ نام ایک عمارت اور میوزیم ہے جو زنجان شہر کی اتہاسک عمارت اور سبزہ اسکوائر کے پاس استھت ہے۔ اس عمارت میں بھی 3 واستوکاروں کی کلا کے نمونوں کو دیکھا جا سکتا ہے۔ آرمینیا ملک کے وارتان ہوانسیان جو کاجاری کال کے واستوکار تھے، پیل آبکار اور گیبرین گورکیان کی کلاؤں کے نمونے صاف نظر آتے ہیں۔ آرم میں اس عمارت کو دفتر یا کاریالے کے روپ میں پریوگ کیا جاتا تھا اور بعد میں اس سے وپتیہ معاملوں کے کاریالے سے وشیش کر دیا گیا۔ اب اسے میوزیم بنا دیا گیا ہے جس کے دروازے سارے لوگوں کے لیے کھولے جاتے ہیں۔
دوستوں، عمارت کو ورش 2011 میں زنجان کے پارمپرک اور ہست ادیوگ کی کلاؤں کے میوزیم میں بدل دیا گیا۔ اس میوزیم میں شامل کلاؤں کے نمونوں میں کاجاری شاسن کال کے پیتل اور تانبے کے وبھن پرکار کے برتن، چاقو، تلوار، دریاں اور انیک پرکار کی مولیوان وستوؤں کی اور سنکیت کیا جا سکتا ہے۔
دوستو، آپ کو یہ بھی بتاتے چلیں کہ زنجان پرانت میں ایتیہاسک دھروہروں کے ساتھ ساتھ وبھن پرکار کی گفائیں بھی پائی جاتی ہے۔ ان گفاؤں میں سب سے پرسدھ گفا گارے کتلے خور ہے جو زنجان پرانت میں استھت ہے۔ یہ گفا زنجان میں 155 کلومیٹر کی دوری پر تتھا گرمامب شہر سے 5 کلومیٹر کی دوری پر استھت ہے۔ اس گفا کی شکل جوراسک کال ارتھات 120 ملین سال پہلے سے سمبندھت ہے۔
گفا کے دوار پر 4000 میٹر کی ایک دہلیز بنی ہے اور ایک چھوٹی سی چھت ہے جس کے ساتھ لگی ہوئی کئی چھوٹی چھوٹی دہلیزیں ہیں۔ دہلیز کے بعد بھی آپ کو ایک 950 میٹر چوڑا ایک دالان نظر آتا ہے جو 50-50 میٹر کے دو حصوں کے ساتھ آگے بڑھتا رہتا ہے۔ گفا کے کچھ حصوں میں مٹی اور کچھ میں چونا مٹی کے انش بھی ملتے ہیں اور اسی چیز نے گفا کی سندرتا میں 4 چاند لگا دیے ہیں۔ دوستوں، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اختر رضوی اور سواتی کو اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ نیا سویرا۔
دوستوں، کارکرم نیا سویرا کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ اختر رضوی کا سلام سویکار کریں۔ آج کے کارکرم میں ہم ایک روسی مہیلا ماریا لوابا کے بارے میں چرچا کریں گے۔ بہت سے غیر مسلمان دھرم پرائن مسلمانوں سے پریچت ہو جانے کے بعد ایشوریہ دھرم اسلام سویکار کر لیتے ہیں، جو غیر مسلمان ہو جاتے ہیں ان میں سے کچھ مسلمانوں کو ہی اپنا جیون ساتھی چنتے ہیں۔ شریمتی ماریا لواوا نے ایشوریہ دھرم اسلام کے بارے میں پہلے ادھیئن کیا تھا اور ایک مسلمان سے پریچت ہو جانے کے بعد انہوں نے اسلام دھرم سویکار کر لیا اور جس مسلمان سے وہ پریچت ہوئی تھیں اسی سے اس کا وواہ ہو گیا۔ ماریا کا جنم روس کے اتر میں سائبیریا کے ٹھنڈے علاقے میں ایک آرتھوڈاکس عیسائی پریوار میں ہوا تھا، پر ایسا نہیں تھا کہ وہ اسلام اور مسلمانوں سے بیگانہ تھی۔ اس بارے میں وہ کہتی ہیں کہ ہمارے شہر میں رہنے والے 60% سے ادھک قزاقی ہیں اور ان میں سے ادھکانش مسلمان ہیں، یہاں تک کہ ہمارے شہر میں مسجد بھی ہے۔ ہمارے دیش میں پرائمری کے بچوں کو پروٹسٹنٹ، کیتھولک اور آرتھوڈاکس عیسائیوں کے گرجا گھروں، یہاں تک کہ مسلمانوں کی مسجدوں کو بھی دکھانے کے لیے لے جایا جاتا ہے اور بچوں کو بتایا جاتا ہے کہ یہ جگہیں کیا ہیں۔ جب اس روسی مہیلا کی کالج کی پڑھائی پوری ہو جاتی ہے تو وہ وشودیالے میں تھیولوجی کا وشے لیتی ہیں اور ان کے اس چین نے اسلام کے بارے میں جانکاری کے ادھک ہونے میں مہتوپورن بھومیکا نبھائی، اس پرکار سے کہ ان کے تھیسس کا وشے ہی اسلام اور عیسائی دھرم میں وواہ کی تلنا تھا۔ وہ اپنے تھیسس میں اچھا انک پراپت کرتی ہیں۔ اسلام میں وواہ کا جو طریقہ ہے اس پر اسلام کے بارے میں ان کے ادھیان کا بہت سکاراتمک پربھاؤ پڑا۔ وہ کہتی ہیں کہ پڑھائی پوری ہو جانے کے بعد میں نے روس، برٹن اور ترکی جیسے دیشوں کے اسکولوں میں شکشک کے روپ میں پڑھایا اور ہمیشہ میں نے اس بارے میں اپنے ششیوں سے بات کی۔ ماریا یدیپی ابھی عیسائی تھیں پرنتو دن پرتدن ان کے استتو میں اسلامی مولیوں کا پربھاؤ بڑھتا جا رہا تھا۔ کچھ سمے کے بعد وہ اور ان کی ماں ترکی میں رہنے کا فیصلہ کرتی ہیں۔ ادھک سمے نہیں گزرتا کہ ترکی میں ان کی ماں کی ایک ایرانی مہیلا سے دوستی ہو جاتی ہے اور اس ایرانی مہیلا کا آرش نام کا ایک بیٹا ہوتا ہے جو چھاتر ہے۔ دونوں کی ماؤں کی سہمتی سے ماریا اور آرش بھی ایک دوسرے سے پریچت ہو جاتے ہیں تاکہ دونوں کے سمبھاوت وواہ کی بھومی پرشست ہو جائے۔ ماریا پہلے سے ہی کسی مسلمان سے وواہ کرنا چاہتی تھی اور جب آرش سے وہ پریچت ہو گئیں تو اپنی ہاردک آکانشا کے کسی سمے تک نکٹ ہونے پر انہیں بہت خوشی کا احساس ہوا۔ دو ورش کا سمے لگا یہاں تک کہ آرش نے اسلام دھرم کی شکشاؤں کو بہت اچھے ڈھنگ سے اپنے بھاوی جیون ساتھی کے لیے بیان کیا۔ روچک بات یہ ہے کہ ایرانی شاعروں اور اتہاس کاروں اور ساہتیہ کاروں نے بھی دونوں کو ایک دوسرے سے نکٹ کرنے میں مہتوپورن بھومیکا نبھائی۔ اس پرکار سے کہ ماریا کہتی ہیں کہ عمر خیام اور دوسرے ایرانی شاعروں کے شعر ہم دونوں کے ایک دوسرے سے ادھک پریچت ہونے کا کارن بنے، کیونکہ جب اسلامی ساہتیہ کاروں کی بات ہوتی ہے تو اس سمبندھ میں ایرانی شاعروں کی بات سروپری ہوتی ہے، کیونکہ ایرانی شاعروں نے بڑے سے بڑے اسلامی مولیوں کو اپنے شعروں کے مادھیم سے لوگوں کے لیے بیان کر دیے ہیں، کیونکہ یہ شاعر ان لوگوں کی دھارمک جانکاری میں وردھی کے پربھاوی سروت ہیں جو شعروں میں روچی رکھتے ہیں۔ بہرحال ماریا اور آرش ایک دوسرے سے وواہ کرنے پر سہمت ہو جاتے ہیں اور ماریا بھی اسی سمے میں مسلمان ہو جاتی ہے اور وہ مسلمان بننے کا کلمہ پڑھتی ہیں، یعنی وہ گواہی دیتی ہیں کہ ایشور ایک ہے اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اس کے دوت ہیں۔ البتہ ماریا اسلام کے بارے میں ادھیان جاری رکھتی ہے اور اسلامی شکشاؤں میں وردھی کے لیے پریاس کرتی رہتی ہے۔ وہ کہتی ہیں کہ اسلام دھرم سویکار کرنے کا کارن وہ شیکشک ادھیان تھا جسے میں نے انجام دیا تھا اور میں یہ بات سمجھ گئی تھی قرآن ایشوری کتاب اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اس کے انتم دوت ہیں۔ ماریا دوسرے انسانوں کے لیے دیے جانے والے تیاگ کو مہتوپورن بتاتی اور کہتی ہیں کہ ان کے اسلام اور شیعہ دھرم سویکار کرنے کا ایک کارن یہی پرتیاگ ہے اور ان کا ماننا ہے کہ جو کوئی کسی کو چاہتا ہے اس کے لیے ہر طرح کی قربانی دیتا ہے۔ وہ کہتی ہیں کہ جو چیز بہت مہتوپورن ہے وہ شیعہ مذہب اور آرتھوڈاکس میں پرتیاگ کو مہتوپورن مانا گیا ہے اور یہ وہ چیز ہے جو میرے ادھیان میں لکھی ہے اور اسے میں نے کسی دوسرے دھرم میں نہیں دیکھا۔ وہ آگے کہتی ہیں کہ میں نے مسلمانوں میں وہ اچھا ویوہار اور برتاؤ دیکھا جو دوسرے دھرم کے انویائیوں میں نہیں دیکھا۔
اسلام میں دوسروں کو سوئم پر پراتھمکتا دینے، تیاگ و پریتیاگ اور خرچ کرنے پر بہت بل دیا گیا ہے۔ پوتر قرآن میں مسلمانوں کا آہوان کیا گیا ہے کہ جان مال خرچ کر کے دوسروں کی رکشا کریں، اور اس پرکار کے لوگوں کو بھاری پرتیدان کی شبھ سوچنا دی گئی ہے۔ یہ تازہ روسی مسلمان مہیلا کہتی ہیں کہ اسلام میں مہیلا کو وشیش و مہتو استھان پراپت ہے، اور اس پرکار کا استھان اس دھرموں میں پراپت نہیں ہے۔ وہ کہتی ہیں کہ اسلام میں مہیلا کا جو استھان و مہتو دیا گیا ہے وہ دھیان یوگی ہے۔ میں نے اس وشے کی قرآن اور انجیل میں تلنا کی ہے۔ واستو میں یہ ادھیان اس بات کا سوچک ہے کہ اسلام ایک پریپورن دھرم ہے، اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم انتم ایشوری دوت ہیں۔ دوسرے شبدوں میں جو کچھ دوسرے دھرموں میں بیان کیا گیا ہے ان سب کو بہتر و پورن ڈھنگ سے اسلام میں بیان کیا گیا ہے، تاکہ اس کے بعد انسان کو کسی دوسرے دھرم کی ضرورت نہ پڑے۔ جو مہیلا اپنے مولیہ و مہتو کو جانتی ہے وہ اس کی رکشا کا پریاس کرے گی، اور وہ اپنے اس استھان کو اسے بہتر اور شریشٹھ بنانے کو سمجھے گی کہ مرد اسے اپنی کامکشا کی پورتی کا سادھن سمجھے۔ اسی کارن ماریا نے بھی حجاب کا چین کیا، اور اس کے سمبندھ میں کہتی ہیں کہ مجھے بالکل حجاب سے کوئی سمسیا نہیں ہے، اور مجھے بہت آرام ہے کیونکہ حجاب مہیلا کی سرکشا کرتا ہے۔ حجاب ایسا ہونا چاہیے جو آپ کو پرائے مردوں اور غلط نظروں سے دیکھنے والوں کی نظروں سے سرکشت رکھے۔ وہ ترکی میں حجاب کرتی تھیں، پھر بھی وہ وہاں کے سانسکرتک واتاورن کو بہتر نہیں سمجھتی، اور کہتی ہیں کہ میں ترکی میں ان مہیلاؤں کو دیکھتی تھی جو حجاب نہیں کرتی تھیں اور اپنے پتیوں کے ساتھ باہر آتی تھیں، اور پرائے مرد انہیں دیکھتے تھے۔ اس سے مجھے تکلیف ہوتی تھی۔ میں سمجھتی ہوں کہ سچ میں حجاب مہیلا کے لیے سرکشت کوچ ہے۔ واسطو میں جو مہیلا حجاب نہیں کرتی وہ اپنے پتی کے ساتھ بھی دوسرے مردوں کی غلط نظروں سے سرکشت نہیں رہتی، اور یہ وشے پتی پتنی دونوں کے لیے ہانیکارک و خطرناک ہے۔ آرش کہتا ہے کہ ماریا ترکی میں کہتی ہیں کہ مجھے یہاں تکلیف ہے، میں یہاں پرسن نہیں ہوں، کیونکہ جب ہم پارک جاتے ہیں تو کچھ لوگ الکوہل کا سیون کرتے ہیں اور کچھ انوچت و اشلیل کپڑوں کے ساتھ پارک آتے ہیں، جبکہ پارک ایک سارجنک استھل ہے۔ یہ ادھارمک واتاورن اس بات کا کارن بنتا ہے کہ ماریا اور آرش ایران آنے کا فیصلہ کرتے ہیں۔ بڑے کھیت کی بات ہے کہ بہت سے اسلامی دیشوں میں حجاب کا دھیان نہیں رکھا جاتا۔ سماج میں کچھ لوگ بہت آرام سے کسی پرکار کی روک ٹوک کے بنا الکوہل آدی کا سیون کرتے ہیں۔ مرد اور عورت ایک دوسرے کے ساتھ اویدھ سمبندھ رکھتے ہیں، اور حجاب کا بالکل دھیان نہیں رکھا جاتا۔ یہی نہیں، بہت سے اوسروں پر کسی کو حجاب کرنے کے لیے نہ کیول ٹوکا نہیں جاتا، بلکہ بہت سے لوگ یہ سمجھتے ہیں کہ مجھ سے کیا مطلب ہے۔ یہی نہیں، اگر کسی نے کسی بے حجاب مہیلا یا لڑکی کو حجاب کرنے کے لیے یا اشلیل کاریوں پر ٹوک دیا تو اسے کہا جاتا ہے کہ تم سے کیا مطلب۔ اس آدھار پر ان معاملوں و سمسیاؤں میں اسلامی اور غیر اسلامی دیشوں میں کوئی وشیش انتر نہیں ہے۔ ماریا ایران آنے سے پہلے بھی ایرانی اتہاس اور سبھیتا سے کافی لگاؤ رکھتی تھیں، اور بڑے اتساہ سے سمبندھ میں کہتی ہیں کہ میں ایرانی سنسکرت سے اوگت ہوں۔ میں ایران آنے سے پہلے آرش کی سہایتا سے وبھن سائٹوں کے مادھیم سے 90% سے ادھک سانسکرتک و پریٹن استھلوں سے اوگت تھی۔ وہ کہتی ہیں کہ جب آپ ایران کی پرانی دھروہروں کو دیکھتے ہیں تو ایسا لگتا ہے کہ مانو آپ اس کے اتہاس کے اندر یاترا کر رہے ہیں۔ اس سمے ماریا کے لیے سب سے مہتوپورن فارسی بھاشا کو سیکھنا ہے۔ اس سمے ماریا روسی بھاشا کے علاوہ انگریزی، فرانسیسی، ترکی، اٹلی اور جرمن بھاشا میں بھی دکش ہیں۔ وہ ایران میں اپنے کاریکرموں کے بارے میں کہتی ہیں کہ اگر میں نے پوری طرح فارسی بھاشا سیکھ لیا تو یہیں کسی وشودیالے میں جاؤں گی اور اسلامی تھیولوجی میں ڈاکٹریٹ کروں گی۔ دوسرے شبدوں میں وہ ابھی بھی اسلامی شکشاؤں کو حاصل کرنا چاہتی ہیں۔ بہرحال تہران کے نئے محلے میں لوگ گرم جوشی سے ماریا کا سواگت کرتے ہیں، और लोगों से उनके निकट व अच्छे संबंध हैं। वो ईरान में जीवन के संसाधनों व सुविधाओं विशेषकर सुरक्षा से बहुत अधिक प्रसन्न और कहती हैं कि इस मोहल्ले में सब कुछ ठीक है। लोग एक दूसरे के साथ बड़ी निष्ठा से घुल मिलकर रहते हैं। सब कुछ निकट ही मिलता है। पार्क, दुकान, सांस्कृतिक और व्यायाम केंद्र आदि भी निकट हैं। मैंने अपनी जिंदगी की वजह से ईरान से बाहर विभिन्न मोहल्लों को निकट से देखा है और उसमें जिंदगी की है। यहाँ एक स्टैंडर्ड व अच्छा मोहल्ला है और कोई चीज बुरी नहीं है। रूस और अमेरिका में ऐसे मोहल्ले थे जहाँ खुलेआम धड़ल्ले से लोग अल्कोहल का सेवन करते थे, किंतु यहाँ ना तो कोई आपको मारता है ना कोई आपके कान से बूंदों को छीनता है। मारिया कहती हैं कि यहाँ वास्तव में एक स्वर्ग है। उनके पति आरज कहते हैं कि मारिया ईरान की इस्लामी क्रांति के हमारे नेता आयतुल्लाह-ए-उज़्मा सैयद अली खामनाई से बहुत प्रेम करती हैं, क्योंकि उनका मानना है कि उनकी वजह से ईरान में सुरक्षा है और जब से वो ईरान आई है वास्तव में तब से शांति, सुरक्षा और आराम का आभास कर रही हैं। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। हमें अनुमति दें।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा और प्रस्तुत है आज के मुख्य समाचारों का सारांश। विदेश मंत्री का कहना है कि हमारी विदेश नीति में एशिया को प्राथमिकता हासिल है। इसराइली सैनिकों की फायरिंग में एक फिलिस्तीनी जवान शहीद हो गया। यमनी सेना ने अलकायदा के एक अहम अड्डे पर नियंत्रण कर लिया है और हरियाणा के मुख्यमंत्री का कहना है कि खुले में नमाज बर्दाश्त नहीं की जाएगी। दोस्तों, हमें आशा है कि हमारा ये प्रसारण भी आपको सदा की भांति पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों एवं प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। हमारा ईमेल आईडी है hindi@ws.arib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi। तो दोस्तों, इसी के साथ अख्तर अब्बास और साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।